تفسير سورة النمل آیت نمبر 45 سے لے کر 53 تک، 45 سے لے کر 53 تک، 45 سے 53 تک قوم سمود کی مثال دی گئی ہے. کیوں؟ کہ زمین میں جو لوگ فساد کرتے ہیں، اللہ اور اللہ کے بندوں کے حقوق ادا نہیں کرتے، تو اللہ تعالیٰ ان مفسدین کا انجام پھر کیسا کرتے ہیں؟ قوم سمود کا واقعہ آپ پہلے بھی کئی دفعہ پڑھ چکی ہیں، یہاں پہ اس کو بڑا ہی مختصراً پیش کیا گیا ہے. یہ جو ہے یہ بھی ایک کردار ہے. یہ کون لوگ ہیں؟ یہ سرکش لوگ ہیں، جیسے مکہ کے لوگ جو تھے، جو مکہ کے سردار تھے، وہ سرکشی کر رہے تھے، انکار کر رہے تھے. تو جس طرح فرعون نے سرکشی کی، اسی طرح قوم سمود نے بھی. وَلَقَدْ أَرْسَلْنَا إِلَىٰ ثَمُودَ، اور سمود کی طرف ہم نے بھیجا اخاہم، ان کے بھائی کو، صالحاً، صالح علیہ السلام کو. تو سمود کی طرف ہم نے ان کے بھائی صالح علیہ السلام کو بھیجا. اس سے کیا بات پتا چلتی ہے؟ کہ جو پیغمبر ہے وہ قوم میں سے ہی ہوتا ہے، اور قوم کا ایک فرد ہوتا ہے، اور اس کی حیثیت جو ہے وہ قوم کے اندر جو ہے وہ چونکہ ان کے فرد کی ہوتی ہے، تو اس لیے کہا جاتا ہے کہ قوم کا بھائی. اور سمود کی طرف ہم نے ان کے بھائی صالح علیہ السلام کو بھیجا. انی عبد اللہ فائزہ ہم فریقانی یختصمون، تو انہیں کیوں بھیجا گیا تھا؟ انی عبد اللہ، کہ اللہ کی بندگی کرو. تو انہوں نے کیا کیا؟ توحید کی دعوت دی، ایک اللہ کی بندگی کی. سب نبیوں کی دعوت اور تبلیغ کا یہ جو ہے وہ مرکزی نقطہ تھا، کہ ایک اللہ کی جو ہے وہ دعوت، ایک اللہ کی بندگی کرنا، اطاعت کرنا، کہ انہیں عبد اللہ، کہ ایک اللہ کی بندگی کرو، یعنی اس کی غلامی کرو. فائزہ ہم فریقان یختصمون، اور فائزہ اچانک، فوراً، اسی وقت، فریقانی قوم کے لوگ دو فریق بن گئے، دو گروہ. کیسے تھے؟ یختصمون، جھگڑے کرنے والے. یہ کس چیز کا جھگڑا تھا؟ ایک ایمان لانے والا گروہ تھا، دوسرا انکار کرنے والا، اور دعوت کے نتیجے میں فوراً ان کے درمیان جھگڑا شروع ہو گیا، کیونکہ قوم شرک کر رہی تھی اور حضرت صالح علیہ السلام نے توحید کی دعوت دی تھی. اب لوگوں نے کیا کیا کہ جھگڑنا شروع کر دیا. رسول اللہ صلی اللہ علیہ وسلم کی جب بعثت ہوئی، آپ نے جب توحید کی دعوت دی، تو قوم دو حصوں میں بٹ گئی اور قوم کے اندر کشمکش شروع ہو گئی. قوم کے لوگ کیا کہہ رہے تھے اس وقت؟ قوم کے لوگ یہ کہہ رہے تھے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی دعوت کے نتیجے میں جو ہے وہ باپ بیٹے سے الگ ہو گیا ہے، بیوی شوہر سے الگ ہو گئی ہے، گھر گھر جھگڑا ہونے لگ گیا ہے. کیونکہ گھر والے جو تھے وہ کیا کرتے تھے؟ ایمان لانے والے ایمان نہ لانے والوں کو ٹوکتے تھے اور کہتے تھے کہ یہ جو تم شرک کر رہے ہو، یہ غلط کر رہے ہو. تو اب یہاں پہ بھی یہ بات بتائی جا رہی ہے کہ ہر زمانے میں ایسا ہوا کہ جب توحید کی، ایمان کی دعوت دی گئی، تو قوم کے لوگ دو گروہوں میں تقسیم ہو گئے. تو کفار مکہ بھی تو یہ اعتراض کر رہے تھے کہ تم نے گھر گھر لڑائی کروائی ہے، بھائی کو بھائی کا دشمن بنایا ہے. اور آج بھی جو دین کی دعوت دیتا ہے، اسلام کی دعوت دیتا ہے، تو پھر کیا ہوتا ہے کہ گھر کے اندر جھگڑا شروع ہو جاتا ہے. ایک کہتا ہے کہ یہ عریانی فحاشی نہیں ہونی چاہیے، دوسرا کہتا ہے اس میں حرج ہی کیا ہے. ایک کہتا ہے لباس ایسا ہونا چاہیے، دوسرا کہتا ہے کہ ایسی بھی کیا بات ہے. ایک کہتا ہے کہ نہیں بھی نماز پڑھنی چاہیے، اللہ کی بندگی کرنی چاہیے، دوسرا کہتا ہے بھی اتنا نہیں روکنا چاہیے. تو کیا ہوتا ہے کہ کشمکش، جھگڑے اور لڑائیاں شروع ہو جاتی ہیں. قال یا قومی، صالح علیہ السلام نے کہا، اے میری قوم کے لوگوں، لما تستعجلون بالسیئات قبل الحسنہ، کہ بھلائی سے پہلے برائی کے لیے جلدی کیوں مچاتے ہو؟ اس کے معنی ہے کہ اللہ کی نافرمانی کی صورت میں جب حضرت صالح علیہ السلام اپنی قوم کے لوگوں کو جو ہے وہ عذاب سے ڈراتے تھے اور کہتے تھے کہ تم اللہ کی بندگی کرو، اور اب وہ کیا کرتے تھے؟ وہ کہتے تھے کہ جب ہم اللہ کی نافرمانی کرتے ہیں تو ہم پر اللہ کا عذاب کیوں نہیں آ جاتا؟ صلی اللہ علیہ وسلم نے کہا، اے میری قوم کے لوگوں، بھلائی سے پہلے برائی کے لیے جلدی کیوں مچاتے ہو؟ تو بھلائی کیا ہے؟ کہ تم ایمان قبول کرو، ایمان لاؤ تاکہ تمہیں کامیابی ملے دنیا میں بھی اور آخرت میں بھی. لیکن وہ کیا کرتے تھے کہ ہم جب اللہ کی نافرمانی کرتے ہیں تو ہم پر عذاب کیوں نہیں آ جاتا؟ فرمایا کہ بھلائی سے پہلے برائی کے لیے جلدی کیوں مچاتے ہو؟ لولا تستغفرون اللہ لعلکم ترحمون. کیوں نہیں اللہ سے مغفرت طلب کرتے تاکہ شاید کہ تم پر رحم کیا جائے؟ تو کیا کرو کہ اللہ سے بخشش کی دعا مانگو، شاید کہ اللہ تم پر اپنی مہربانی کر دے. اس سے کیا بات پتا چلتی ہے کہ صالح علیہ السلام کی طرح، رسول اللہ صلی اللہ علیہ وسلم کی طرح ہمیں بھی حق کا پیغام دینا چاہیے اور لوگوں کو اللہ کے عذاب سے ڈرانا چاہیے، اپنے آپ کو، اپنے گھر والوں کو اور ارد گرد کے لوگوں کو. اور کیا کہنا چاہیے کہ اللہ سے استغفار کیا جائے. اور سید الاستغفار بھی آپ سب کو یاد کرنا تھا نا، اور میرا خیال ہے آپ لوگوں کو ماشاءاللہ آتا بھی ہوگا کیونکہ وہ بہترین استغفار ہے. اور جب ہم اللہ سے استغفار کرتے ہیں تو نتیجہ کیا نکلتا ہے کہ پھر اللہ تعالیٰ اپنی رحمتوں کی بارش کرتا ہے. اور اس سلسلے میں ہمارے سامنے یہ واقعہ بھی آتا ہے کہ ایک دفعہ جو ہے حضرت عمر فاروق رضی اللہ عنہ کے زمانے میں عہد پڑا ہوا تھا، تو انہوں نے حضرت عباس رضی اللہ عنہ کو، عبداللہ بن عباس رضی اللہ عنہ کو ساتھ لیا، نہیں بلکہ حضرت عباس رضی اللہ عنہ کو ساتھ لیا اور گئے اور جا کر جو ہے وہ استغفار کرنے لگے. لوگوں نے کہا کہ آپ نے بارش کی دعا تو کی نہیں. کہا کہ استغفار جو ہے وہ آسمان کے ان دروازوں کو کھٹکھٹاتا ہے جہاں سے رحمت کی بارش ہوتی ہے نا. اسی طرح جو ہے وہ ایک دفعہ جو ہے وہ ایک بزرگ کے پاس ایک آدمی گیا اور کہنے لگا کہ میری اولاد نہیں ہوتی. دوسرا کہنے لگا کہ ہمارے ہاں جو ہے وہ بارش نہیں ہو رہی. تیسرے نے کہا کہ ہماری زمین پیداوار نہیں دے رہی. تو حسن بصری رحمت اللہ علیہ کے بارے میں آتا ہے اس طرح، تو انہوں نے ہر ایک کے جواب میں ایک ہی بات کہی کہ تم جو ہے وہ استغفار کرو، کیونکہ جب گناہوں کی کثرت ہو جاتی ہے تو پھر اللہ تعالیٰ جو ہے وہ بارش روک لیتا ہے، اللہ نعمتوں کو دینا روک لیتا ہے. تو استغفار کرنے کے نتیجے میں اللہ تعالیٰ جب معاف کرتا ہے تو اپنی رحمتوں کی بارش کرتا ہے. تو یہاں پہ کہا کیوں نہیں اللہ سے مغفرت طلب کرتے، شاید کہ تم پر رحم کیا جائے. ضروری نہیں کہ پھر رحم کیا جائے، یعنی یہ اللہ کی مرضی ہے. اگر صحیح طریقے سے استغفار کرو گے تو اللہ رحم کرے گا. قالوا بولے، اب انہوں نے جو ہے وہ جواب دیا، طیرنا بکا و بمن معک، کہ ہم نے تم کو اور تمہارے ساتھیوں کو جو ہے بدشگونی کا نشان پایا ہے. قالوا طیرنا بکا وبمن معک. تو یہ جو ہے توا یا را، اس کے معنی ہیں اڑانا. طیر پرندے کو کہتے ہیں نا، تو عرب پرندوں سے شگون لیتے تھے. جب وہ کسی اہم کام کا ارادہ کرتے تو پرندہ اڑاتے. اگر دائیں طرف جاتا تو اسے اچھا شگون لیتے، اگر بائیں طرف چلا جاتا تو برا شگون لیتے. اور یاد رکھیے گا کہ اسلام میں اس طرح کا شگون لینا جو ہے یہ جائز نہیں ہے. جیسے بہت سے لوگ جو ہیں وہ یہ کہتے ہیں کسی، جیسے عورت ہے جو جس عورت کے بچہ پیدا نہ ہوا ہو، یعنی اولاد نہ ہوئی ہو، تو جیسے لڑکی کی شادی ہوتی ہے تو اس کو پھر اس کو نہیں بلاتے، اس کو پاس نہیں بیٹھنے دیتے. یا جس کے بچے پیدا ہوتے ہوں اور تو مر جاتے ہوں تو اس کو بدشگونی کا ذریعہ سمجھتے ہیں. یا جو ہے وہ بلی، کالی بلی راستہ کاٹ گئی تو یہ بدشگونی کی علامت ہے. یا محرم کا مہینہ، اس میں شادی نہیں کرتے، منگنی نہیں کرتے کہ یہ منحوس مہینہ ہے، کہ مطلب اس کو اس میں سوگ مناتے ہیں. یا بعض دنوں کو، بدھ کے دن کو، یا سفر کا مہینہ ہے یہ، سفر کا مہینہ، اب تو ربیع الاول کا شروع ہو گیا، سفر کے مہینے میں سوگ مناتے ہیں. اور بعض ناموں کو، بعض دنوں کو کیا کرتے ہیں کہ اس سے جو ہے وہ برا شگون لیتے ہیں. لیکن اسلام میں جو ہے وہ اس طرح کا کوئی نہ تاثر ہے نہ کوئی عقیدہ ہے، بلکہ ہر انسان کے عمل جو ہیں وہ اس کے اپنے عمل ہیں. تو اپنے عملوں کا کسی کو ذمہ دار ٹھہرانا یہ کیا ہے؟ یہ شرکیہ باتیں ہیں. جیسے موسیٰ علیہ السلام کی قوم کے لوگ کیا کرتے تھے، कि अच्छा वक्त आता तो कहते ये हमारी वजह से है, जब मुसीबत आती तो मूसा अलैहिस्सलाम और उनकी साथियों को नहुसत का जिम्मेदार ठहराते। ये सूरत आराफ आयत 130 में आप पढ़ चुकी हैं। मक्का वाले भी ऐसी बातें करते थे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में और ईमान लाने वालों के बारे में। तो अब यहाँ पर भी उन्होंने कहा कि हमने तुमको और तुम्हारे साथियों को बदशगुनी का निशान पाया है। पाला तायरुकुम इंदल्लाही, सवाल अलैहिस्सलाम ने जवाब दिया कि तुम्हारा तैर तुम्हारा फाल जो है अच्छा है या बुरा वो तो अल्लाह के पास है। बल अंतुम कौमुन तुफ्तनून, असल बात यह है कि तुम लोगों की आजमाइश हो रही है, तुम आजमाए जा रहे हो। तो आजमाइश किस चीज की थी कि तुम ईमान लाते हो या कि तुम जो है वो इनकार करते हो। तो ये जो हक और बातिल का मार्का था, कहा कि ये मेरी नहुसत नहीं है बल्कि दरअसल इसमें तुम्हारी आजमाइश है कि हक का साथ देते हो या हक से जो है वो इनकार करते हो। वकाना फिल मदीना थी तिस अतु राहत, उस शहर में 9 जथेदार थे। तिस अतु 9 राहतिन, 9 जथेदार थे। इसके माने क्या है राहत के? राहत का लफ्ज जो है आप पहले भी ये लफ्ज पढ़ चुके हैं, जमात के माने में आता है और यहाँ 9 लोगों में से हर शख्स को राहत के लफ्ज में इस्तेमाल किया गया है। ये लोग अपने मालो दौलत और अपनी शान और शौकत के लिहाज से कौम के बड़े समझे जाते थे। हर एक के साथ अलग अलग जमाते थी, इसलिए इन 9 आदमियों को 9 जमाते कहा गया। वकाना फिल मदीनती तिस अतु राहतिन, इस शहर में 9 जत्थेदार थे, यानी 9 सरदार थे और हर सरदार के साथ पूरा एक कबीला था। 9 कबीलों के जो सरदार थे इनमें से हर एक के पास एक बड़ा जत्था था। करते क्या थे? युफ्सिदून फिल अर्दी, कि वो जमीन में फसाद फैलाते थे। वला युस्लिहून, और कोई इसलाह का काम नहीं करते थे, तखरीब कारियां करते थे, बुरे काम करते थे। तो अब यहां पर जो है ये बात बताई जा रही है कि ये लोग जो थे वो जैसे किसी को भी कमजोर समझते, पता चलता कि इनके खानदान का कोई नहीं है तो उसके हकूक भी छीनते, फिर उसको संसार कर देते, उसको मुल्क से बाहर निकाल देते, रास्तों में बैठ जाते और किसी कीमत पर इस्लाह नहीं करना चाहते थे, और तिजारत के अंदर जो है वो नाप तोल में कमी करते थे, डाके डालते थे। तो ये है कि जमीन में फसाद पैदा करते और इस्लाह नहीं करते थे। कालू, उन्होंने आपस में कहा, तकासमु बिल्लाही, अल्लाह की कसम खाकर अहद कर लो। तकासमु कसम से है, और तकासमु ये ऐसे ही है जैसे जो है वो आपस में कसम खाना। तो तकासमु तुम कसम खा लो, आपस में कसम खा लो, बिल्लाही अल्लाह के नाम की। किस चीज की कसम खानी है? अल्लाह के नाम की आपस में कसम खा लो। लानु बैतन ना हो कि हम जो हैं जरूर बा जरूर जो है वो शब खून मारेंगे, हम जरूर बा जरूर जो है सवाले अलैहिस्सलाम पर जो है रात के वक्त जो है वो इनको ले लेंगे, इनको खत्म कर देंगे। वह आल्लाह और इनके घर वालों पर भी, यानी हम रात को सवाले अलैहिस्सलाम और इसके घर वालों पर शब खून मारेंगे। जैसे अहले मक्का ने भी जो है वो प्लानिंग की थी ना कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को नाउज़ बिल्ला कत्ल कर दिया जाए, हर कबीले में से एक एक फर्द ले और फिर आपको खत्म किया जाए, ताकि कुरैश मिलकर जो है वो यानी दियत दे सके। और अब यहाँ पे इन लोगों ने भी यही प्लानिंग की कि सवाले अलैहि सलाम और इनके पूरे खानदान को खत्म कर दिया जाए, और कब? रात के वक्त जो है वो हमला करना, रात के वक्त जो है वो मार देना। जैसे बैत तो घर को कहते हैं ना, जहां इंसान रात को आराम करता है। तो ये जो है ना, जैसे यहाँ पर आप देख रही हैं कि यहाँ पर शद भी आई हुई है, तो ये जो है रात को दुश्मन पर हमला करने, रात के वक्त दुश्मन का हमला करने के लिए इस्तेमाल होता है। रात को किसी को मार देना, वो तो आराम करे लेकिन उसको मार दिया जाए। वत्तबैयतु, शब खून मारना, रात को मार देना। तो उन्होंने कहा कि हम जरूर ब जरूर उसको मारेंगे, इसके घर वालों को भी, यानी कत्ल कर देंगे। सुम्मा ललकु लन्ना ले वली, यही फिर हम इसके वली से कह देंगे। वली से मुराद सवाले अलैहि सलाम के कबीले के सरदार को कह देंगे, क्योंकि जो कबीले का सरदार होता था तो वही वली होता था। जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में आपके चचा अबू तालिब आपके वली थे, और कुफारे कुरैश जो है वो हजरत अबू तालिब से डरते थे कि अगर हमने रसूल अल्लाह को कत्ल कर दिया नऊज बिल्ला, तो बनी हाशिम के सरदार अबू तालिब अपने कबीले की तरफ से खून का दावा लेकर खड़े हो जाएंगे। सुमा लनकू लन्ना ले वली ही, फिर हम इसके वली से कह देंगे मा शहीदना महलिक आहले ही व इन्ना ला सादिकून, मा शहीदना हम मौजूद नहीं थे महलिका हिलाकत के वक्त, आहले इसके घर वालों के, हम इसके खानदान वालों की हिलाकत के वक्त मौजूद ही नहीं थे, व इन्ना ला सादिकून और हम बिल्कुल सच कहते हैं, तो मकरू मकरन और उन्होंने ये चाल चली, वह मकर ना मकरन और अल्लाह ताला कहते हैं कि हमने भी एक चाल चली, वहुम ला यशउरून और उन्हें खबर भी ना हुई कि जब रात के वक्त जिस वक्त उन्होंने जो है वो शबखून मारना था, तो उसी रात अल्लाह ने अपना अजाब भेज दिया, पूरी कौम तबाह हो गई। और उन्होंने क्या साजिश की थी, वह मकरू मकरन, उन्होंने ऊंटनी की कोचे काट दी थी। सूरत हूद में इसका जिक्र आपने पढ़ा है ना कि जब उन्होंने ऊंटनी की कोचे काट दी तो सवाले अलैहि सलाम ने नोटिस दिया था कि अब 3 दिन मजे कर लो, इसके बाद तुम पर अजाब आ जाएगा। फकाला तमत्ताउ फी दारिकुम सलासता अय्याम ज़ालिका वादुन गैरु मक्ज़ूब। तो जब सवाले अलैहि सलाम ने कहा कि 3 दिन में अजाब आ जाएगा, तो उन्होंने सोचा कि जब अजाब आने का वक्त होगा 3 दिन के बाद, तो उन्होंने कहा कि हम तो उसी रात को सवाले अलैहि सलाम को नऊज बिल्ला खत्म ही कर देंगे। तो अल्लाह ताला कहते हैं कि उन्होंने अपनी चाल चली और हमने क्या किया कि हमने अपनी चाल चली, अजाब आ गया, वहुम ला यशुरून और उन्हें खबर भी ना थी। फंजूर कैफ कैना आकिबत मकरहिम, बस देख लो कि इनकी चाल का अंजाम क्या हुआ। अन्ना दमरना हम वकौमहुम अजमाइन, हमने इनको तबाह करके रख दिया, वकौमहुम और उनकी कौम को, अजमाइन सब की सब, यानी हमने इनको भी और इनकी सारी कौम को जो है वो तबाह बर्बाद करके रख दिया। और दाल मीम रा जो है इसके मानी होते हैं कि खत्म कर देना, तबाह बर्बाद कर देना, और अजमाइन सब के सबको। फतेह का बुयूत हूं, बस ये है इनके घर, बैत की जमा है बुयूत, खावियतुन खा वो या बे आबाद को कहते हैं। तो ये है इनके घर, और इनके घरों की हालत क्या है, खावियतुन खाली पड़े हैं, बर्बाद, यानी जब उसके अंदर बसने वाले नहीं रहे तो घर भी तो उजड़े हुए हैं ना, तो घर उजड़े पड़े हैं। बिमा जलमू, उस जुल्म की वजह से जो इन्होंने किया, और जुल्म क्या था, इन्होंने शिर्क किया, रसूल का इनकार और रसूल की दावत का इनकार। इन्ना फी ज़ालिका लआयतल्लि कौमी यालमून, बेशक इसमें निशाने इबरत है, लआयतन अलबत्ता निशानी है, एक ऐसी कौम के लिए जो इल्म रखते हैं। तो अब यहां पर जो है ये बात बताई जा रही है कि अल्लाह ताला किसी पर अजाब, सैलाब, जलजला, तबाही ऐसे नहीं भेज देता, बल्कि क्या है कि अमल के नतीजे में अल्लाह जो है ना वो अजाब भेजता है। तो असल बात क्या है कि जब कौमें नाफरमानी करती हैं तो फिर अल्लाह ताला का अजाब का कूड़ा इन पर जो है वो बरस कर रहता है। وَأَنْجَيْنَا الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ, और बचा लिया हमने उन लोगों को जो ईमान लाए थे, वकानू यत्तकून और वो लोग नाफरमानी से परहेज करते थे। तो आपने सूरत अन्नमल के शुरू में भी जो है वो ईमान के बारे में पढ़ा था ना कि हुदा व बुशरा लिलमोमिनीन, और यहां पर भी वही बात है कि बचते कौन है, जो ईमान लाते हैं, जो अपना वजूद जो है वो अल्लाह के आगे जो है वो मुती कर देते हैं, जो अपने आप को अल्लाह के आगे मुती कर देते हैं, अपनी मैं को खत्म कर देते हैं, अपने अंदर से सरकशी खत्म कर देते हैं। तो आइए हम भी निजात हासिल करने की तैयारी करें, अपनी सरकशी, अपने नफ्स की पूजा को छोड़कर अल्लाह की बंदगी पर राजी हो जाएं। फिर इसके बाद आयत नंबर 54 से लेकर 58 तक कौमे लूत के वाक्य की तरफ बड़ा ही मुख्तसरन जो है वो اشارہ کیا گیا ہے کہ لوطن اس قال لقوم ہی، اور لوط علیہ السلام کو ہم نے بھیجا جب انہوں نے اپنی قوم کو کہا. اس سے پہلے لوط علیہ السلام کا واقعہ آپ سورت الاعراف، سورت ہود، سورت الحجر، سورت الانبیاء، الشعراء اس میں آپ پڑھ چکی ہیں، اور اسی طرح العنکبوت، الصافات اور القمر میں بھی پڑھیں گی. اللہ تعالیٰ بار بار تکرار کرتے ہیں تاکہ لوگ جو ہیں ان واقعات سے عبرت حاصل کریں. لوط علیہ السلام جو حضرت ابراہیم علیہ السلام کے بھتیجے تھے، انہوں نے اپنی قوم کے لوگوں سے کہا اتاتون الفاحشات وانتم تبصرون، کہ کیا تم جو ہے وہ بدکاری کی طرف آتے ہو. اتاتون الفاحشات، کہ تم ان کیسے عجیب لوگ ہو کہ آتے ہو الفاحشات، بے حیائی کے کام کی طرف. وانتم تبصرون، اور جب تم دیکھتے ہو، یعنی آنکھوں دیکھے تم بدکاری کرتے ہو. اس کے ایک معنی یہ ہیں کہ تمہیں پتہ ہے کہ یہ فحش اور بدکاری کا کام ہے اور جانتے بوجھتے تم کرتے. دوسرے معنی یہ ہیں تمہیں پتہ ہے کہ مرد کو مرد کی خواہش نفس کے لیے نہیں پیدا کیا گیا، عورت پیدا کی گئی ہے. مرد اور عورت کے فرق کا تمہیں پتہ ہے، لیکن کھلی آنکھوں کے ساتھ دیکھ کر پھر مکھی کو نگلتے ہو. اور تیسری بات یہ ہے کہ علانیہ یہ بے حیائی کا کام کرتے ہو جبکہ دیکھنے والی آنکھیں تمہیں دیکھ رہی ہوتی ہیں. اور سورۃ عنکبوت میں آپ پڑھیں گی آیت 29 میں فتاتون فی نادیکم المنکر، اور تم اپنی محفلوں میں برا کام کرتے ہو کھلم کھلا، عام جیسے آج کے زمانے میں تو کیا ہے کہ تم کھلم کھلا جو ہے وہ برا کام کرتے ہو. وانتم تبصرون انکم لتاتون الرجال شہوۃ من دون النساء، تمہارا یہ حال ہے اینکم، کیا تم جو ہو لتاتون، تم مائل ہوتے ہو آتے ہو الرجال مردوں کی طرف، شہوت لذت کے لیے، اپنی شہوت رانی کے لیے، من دون النساء عورتوں کو چھوڑ کر. بل انتم قوم تجہلون، بلکہ تم ایک جاہل قوم ہو. حقیقت یہ ہے کہ یہ سخت جہالت اور بے وقوفی کا کام ہے جو تم کرتے ہو. فما کان جواب قومہ، پھر ان کی قوم کا جواب اس کے سوا کچھ بھی نہ تھا. الا ان قالوا اخرجوا، کہ ساری قوم کے لوگ کہنے لگے اخرجوا، نکال دو آل لوط، کہ لوط کے گھر والوں کو نکال دو. من قریاتکم، اپنی بستی سے، یعنی لوط اور لوط علیہ السلام پر جو ایمان لانے والے ہیں ان کو اپنے گاؤں سے، اپنی بستی اور علاقے سے باہر نکال دو، شہر بدر، ملک بدر کر دو. انہم اناس یتطہرون، یہ بڑے پاک باز بنتے ہیں. اب آپ دیکھیں کہ جو دعوت دیتا ہے، جو دائی ہوتا ہے، تو لوگ کیا کہتے ہیں، یہ بڑے نیک بنتے ہیں. تو انہوں نے بھی یہی جو ہے وہ الزام دیا. فانجیناہو وآلہو، اللہ تعالیٰ کہتے ہیں پس ہم نے اس کو نجات دے دی، وآلہو اور اس کے گھر والوں کو. اور نبی کے گھر والے کون ہوتے ہیں؟ ایمان لانے والے. اِلَّا امْرَأَتَهُ، بجز اس کی بیوی کے. یہاں پر یہ بات یاد رکھیں کہ پیغمبر جو ہے وہ پیغمبر بھی اپنی بیوی کو یا اپنی اولاد کو، کسی کو جو ہے وہ ہدایت نہیں دے سکتا جب تک کہ اللہ نہ چاہے. بہت سے لوگ اس کے لیے بہت چاہتے ہیں، لیکن جب تک اللہ نہ چاہے تو ہدایت نہیں مل سکتی. تو اللہ سے دعا کرنی چاہیے کہ دلوں کو ہدایت کے لیے جو ہے وہ کھول دے. قدر نہ، تو اللہ تعالیٰ نے کیا کیا کہ ان کی بیوی تو پیچھے رہ گئی. قدر نہ، فرمایا کہ مقرر کر رکھا تھا ہم نے، من الغابرین، پیچھے رہنے والوں میں سے، یعنی اس ان کی بیوی کے لیے جو ہے وہ پیچھے رہ جانا ہم نے طے کر دیا تھا. حضرت لوط علیہ السلام کو ہدایت کر دی تھی کہ وہ اس عورت کو اپنے ساتھ لے کر نہ جائیں، کیونکہ اسے اپنی قوم کے ساتھ جو ہے وہ تباہ ہونا ہے. غین بارا، غبرہ کا مطلب ہوتا ہے کہ جب جیسے آپ چلتی ہیں تو پیچھے جو مٹی رہ جاتی ہے، تو گرد و غبار پیچھے رہ جانے کے لیے استعمال ہوتا ہے کہ وہ پیچھے رہ جانے والوں میں سے تھی، کیوں وہ ایمان نہیں لائی تھی. وامطرنا علیہم مطرا، اور ہم نے برسایا ان پر بارش. تو ان پر کس چیز کی بارش برسائی گئی تھی؟ یہ پتھروں کی بارش تھی. قرآن اسے کہتے ہیں فساء مطر المنذرین، اور فساء بہت ہی برا تھا مطرو، بارش، می جو بارش ان پر برسائے گی بڑی ہی بری تھی. المنظرین जो खबरदार किए गए लोग थे, यानी ये उन लोगों के हक में जो मुतनब्बे किए जा चुके थे, इनके हक में ये बड़ी ही सख्त बारिश जो है वो बरसाई गई। तो ये है लूत अलैहिस्सलाम का वाकया। तो अल्लाह रब्बुल इज्जत ने सूरत नमल में एक तरफ फिरौन, दूसरी तरफ कौमे समूद के सरदार और तीसरी तरफ कौमे लूत के सरकशों का जिक्र किया है। ऐसा किरदार क्यों पैदा होता है? फिक्रे आखरत से, बेनियाजी से। जो लोग आखरत पर ईमान नहीं लाते, वो अल्लाह की किसी निशानी को देखकर ईमान लाने के लिए तैयार नहीं होते। और नबी उनको नेकी की तरफ बुलाए, खैर की तरफ बुलाए, वो खा मूसा अलैहिस्सलाम हो या सालेह अलैहिस्सलाम हो या लूत जो है वो लूत अलैहिस्सलाम हो। तो कौम के लोग फिर क्या करते हैं? इनकार करते हैं और यहाँ तक के अल्लाह के अजाब का शिकार हो जाते हैं। अल्लाहुम्मा ला तज्अलना मिनहुम, या अल्लाह तू हमें इन लोगों में शामिल ना करना। है अल्लाह तू हमें अपने नफ्स के शर से बचा और हमें अपनी ख्वाहिशात की गुलामी से बचा, हमें दुनिया की मोहब्बत से बचा और हमें उन खुशकिस्मत और अच्छे लोगों में शामिल कर ले जिनके लिए हुदा व बुशरा लिल मोमिनीन। और वो लोग जो नमाज कायम करते हैं, वो लोग जो जकात देते हैं, जो आखरत पर ईमान रखते हैं, और वो लोग जो के पैगम्बरों को अपना जो है वो रोल मॉडल बनाते हैं। और आज के सबक की जो है ये आखिरी आयत है, ये आयत नंबर 59। वैसे यहाँ से एक नया मजमून शुरू होता है, आयत नंबर 59 से लेकर 68 तक नया मजमून शुरू होता है, जिसमें कायनात की निशानियों और नेमतों में से एक एक नेमत की तरफ इशारा है। और अल्लाह ताला पूछते हैं कि ऐ शिर्क करने वालों, ऐ कुफ्र करने वालों, ये बताओ कि ये सारी नेमतों को पैदा करने वाले हम हैं या कि तुम्हारे माबूद? قُلِ الْحَمْدُ لِلَّهِ وَسَلَامٌ عَلَىٰ عِبَادِهِ الَّذِينَ اصْطَفَىٰ। ए नबी सल्लल्लाहु अलैहि वसल्लम, कहो हम्द है अल्लाह के लिए और सलाम उसके उन बंदों पर जिसे इसने बरगुजीदा किया। तो इस्तफा, इस्तफा जो है ये लफ्ज जो है वो चुनने के लिए इस्तेमाल किया जाता है, इसी से मुस्तफा भी है। और इसके मानी क्या होते हैं? इसके मानी होते हैं किसी को किसी की पाकीजगी की वजह से, उसकी तहारते नफ्स की वजह से चुन लिया जाए, मुंतखब कर लिया जाए। तो ए नबी सल्लल्लाहु अलैहि वसल्लम आप कहिए अल्हम्दुलिल्लाह, हम्द है अल्लाह के लिए, व सलामुन और सलामती, अला इबादही उस अल्लाह के उन बंदों पर, अल्लजी नस्तफा जिन्हें अल्लाह ने जो है वो चुन लिया है, बरगुजीदा कर लिया है। अल्लाहु खैरुन अम्मा युश्रिकून, इनसे पूछो अल्लाह बेहतर है अम्मा या वो माबूद जिन्हें ये लोग इसका शरीक बना रहे हैं। तो अब यहां पर जो है एक सवाल रखा गया है कि जिनकी ये लोग बंदगी करते हैं और शिर्क करते हैं वो बेहतर है या फिर अल्लाह रब्बुल इज्जत। अच्छा, ये जो आयत है, आयत नंबर 59, इसमें रवायात में आता है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब इस आयत की तिलावत करते तो फौरन इसके जवाब में फरमाते हैं बलिल्लाहु खैरुन व अबका व अजल्लु व अकरम, नहीं बल्कि अल्लाह ही बेहतर है और वो ही बाकी रहने वाला और बुजुर्गों बरतर है। तो क्या दुआ करनी चाहिए? बलिल्लाहु खैरुन व अबका व अजल्लु व अकरम, कि अल्लाह ही बल्कि बेहतर है, अल्लाह ही बाकी रहने वाला है और वही बुजुर्गों बरतर है। और इस आयत से ये बात भी पता चलती है कि जब हम अपनी गुफ्तगू का आगाज करें, तकरीर का आगाज करें, तो सबसे पहले अल्लाह की हम्द उसके नेक बंदों पर जो है वो सलाम भेजा जाए, अपने अल्लाह के जो नेक बंदे हैं फिर उस वक्त उनके लिए जो है वो दुआ करनी चाहिए। क्योंकि यहाँ पे क्या कहा गया है, कुलिल हम्दुलिल्लाहि व सलामुन अला इबादिहिल्लजी नस्तफा। तो एक तरफ अल्लाह की हम्द बयान करनी है, दूसरी तरफ अल्लाह के नेक बंदों पर जो है वो सलामती भेजनी है। और क्यों भेजनी है? इसलिए कि अल्लाह रब्बुल इज्जत जो है, अल्लाह रब्बुल इज्जत ये कह रहे हैं कि तुम मेरी हम्द बयान करो और अल्लाह ताला ही ये कह रहे हैं कि जो मेरे नेक बंदे हैं उन पर तुम सलामती भेजो, उनके लिए तुम जो है वो दुआ करो। तो इससे जो है ये बात पता चलती है कि दरअसल जो चीज अल्लाह को पसंद है वो ये है कि इंसान जो है वो अपने आप को अल्लाह के सपोर्ट कर दे, अल्लाह का शुक्रगुजार बने। कौमे लूत जो लज्जत परस्ती की इंतहा को पहुंच गई थी, अल्लाह ताला ने उस कौम के जमीर को झंझोड़ कर हमें भी जो है ये दावत दी है कि हम अपनी आंखों को खोलें और जो है वो अपने नफ्स की पूजा करने के लिए नेकी और बदी में, अच्छाई और बुराई में तमीज पैदा करें। जरूर देखें पहचानें कि जो काम भी हम करते हैं कहीं ये बेहयाई का काम तो नहीं है, ये बेहयाई की बातें तो नहीं है, हमारी आंखें कान और हमारी जबान जो है वो बेहयाई का काम तो नहीं करती। क्योंकि जब जो लोग अल्लाह और अल्लाह के रसूल की नाफरमानी करते हैं तो जब अल्लाह के अजाब का कोड़ा बरसता है तो फिर अल्लाह किसी को भी जो है वो माफ नहीं करता। तो लेकिन अल्लाह किन लोगों को पसंद करता है? उन लोगों को जो अल्लाह के दीन की खिदमत करते हैं, जिन लोगों को अल्लाह ताला चुन लेता है और जो अपनी जिंदगी का जो अपनी जिंदगी को कामिल तौर पर अल्लाह के सुपुर्द करके अल्लाह के मंसूबा हदायत को जो है वो आगे पहुंचाते हैं, तो अल्लाह को वो लोग जो है वो बहुत पसंद हैं। तो एक तरफ कौमे समूद है, दूसरी तरफ कौमे लूत है, और तीसरी तरफ किरदार है पैगम्बरों का, सवाले अलैहिस्सलाम और लूत अलैहिस्सलाम का, और फिर वसलामुन अला इबादिहिल लजीन अस्तफा, और फिर आखिर में ये सवाल सामने रखकर जो है वो गौर व फिक्र की दावत दी है कि तुम सोच लो कि एक अल्लाह की बंदगी करना बेहतर है। ये एक चैलेंज है और बड़ा खूबसूरत अंदाज है इतने वाकयात को पेश करके कि एक अल्लाह की बंदगी करनी चाहिए जिसके पास इख्तियार और इख्तदार है, या फिर बहुत से बुतों की कि जब अल्लाह के अजाब का कोड़ा बरसा जैसे कौम समूद और कौम लूत, तो फिर इनके माबूद जो थे वो इनको अल्लाह की पकड़ से बचा ना सके। तो ये है जो असल निचोड़ के तौर पर बात रखी गई है आज के सबक की, और वो क्या है कि गमे जिंदगी गमे बंदगी गमे जाविदा गमे दो जहां, मेरी हर नजर तेरी मुंतजर तेरी हर नजर मेरा इम्तहा, जिंदगी आमद बराए बंदगी जिंदगी बेबंदगी शर्मिंदगी। तो अल्लाह ताला हम सबको अमल करने वाला बनाए, अल्लाह रब्बुल इज्जत हमें उन खुशकिस्मत लोगों में शामिल कर ले जो कि अल्लाह के अताअत गुजार बंदे बनते हैं, और अगर माहौल की वजह से या अबाव अजदाद की अंधी तकलीद करने की वजह से वो शिरकिया काम करते हैं गलत काम करते हैं, लेकिन जब उनके सामने हक आ जाता है तो मलका सबा की तरह फिर हक को कबूल कर लेते हैं, फिर वो ये ऐलान कर देते हैं कि हमने जो है वो हक को कबूल कर लिया, फिर वो इनकार करने वालों में शामिल नहीं होते, वो जिद्दी नहीं बनते, फिर वो क्या करते हैं फिर वो ऐलान कर देते हैं कि हम जो हैं वो अमन तू बे रब्बे मूसा व हारून, कि हम मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम के रब पर जो है वो ईमान ले आए, जैसे कि मलका सबा ने कहा था कि वकुन्ना मुस्लिमीन सुभानक अल्लाहुम्म व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैका।